असतो मा सतगमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाई र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। शैक्षिक बहसको आजको श्रृंखलामा हामी शिक्षक सेवा आयोगको वरिपरि रहेर बहस गर्नेछौं। शिक्षक सेवा आयोगले शिक्षकहरूको पदपूर्ति गर्नका निम्ति कस्तो तयारी गरिरहेको छ, साथसाथै शिक्षक सेवा आयोगले शिक्षकहरूको पेसालाई मर्यादित र आकर्षण बनाउनका निम्ति के कस्ता गतिविधिहरू सञ्चालन गरिरहेको छ, शिक्षक सेवा आयोगले शिक्षक सेवा आयोगले लिइने परीक्षामा भाग लिनका निम्ति चाहिने लाइसेन्सको परीक्षाको निम्ति के कस्ता गतिविधिहरू सञ्चालन गरिरहेको छ र तयारी कसरी गरिरहेको छ, यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आजको हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुख दिनेश श्रेष्ठ। श्रेष्ठज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद सर।
शुरूवातीमा यो देशमा शिक्षकहरूको संख्या चाहिँ अहिले कति छ?
अब शिक्षकको संख्या चाहिँ जुन हाम्रो दरबन्दीमा शिक्षकहरू 1,11,000 जति हुनुहुन्छ।
म अहिले अहिले त्यो दरबन्दी कति हो शिक्षकको भनिरहेको छैन कि हाल कार्यरत शिक्षकहरू कति छन्?
होइन, यस्तो छ, हाम्रो चाहिँ जुन दरबन्दी जति छन् नि, दरबन्दीमा सबै दरबन्दीमा शिक्षकहरू हुनुहुन्छ। एउटा चाहिँ के छ, शिक्षक सेवा आयोगले चाहिँ ती दरबन्दीमा रिक्त रहेको ठाउँमा थाई शिक्षक पदपूर्ति गर्छ, र जुन चाहिँ ठाउँमा शिक्षक थाई पदपूर्ति हुँदैन त्यो ठाउँमा चाहिँ विद्यालय व्यवस्थापन समितिले करारमा शिक्षक नियुक्ति गर्ने प्रावधान छ। अब स्कूलमा त शिक्षक चाहियो नि, पढाउन खाली गर्न भएन, त्यसैले स्कूलमा चाहिँ एउटा थाई शिक्षकहरू र रिक्त रहेको ठाउँमा चाहिँ अस्थायी रूपमा काम गर्न करारमा शिक्षकहरू रहनुहुन्छ।
मैले यहाँनिर जान्न चाहेको के हो भने शिक्षक सेवा आयोगले नियुक्ति दिएका शिक्षकहरूको संख्या चाहिँ कति हो भनेर जान्न चाहेको।
ए, अहिलेसम्म शिक्षक सेवा आयोगको स्थापना भएपछि शिक्षक सेवा आयोगले 58,738 शिक्षकलाई थाईको लागि सिफारिस गरिसकेको छ।
यहाँनिर अहिले जो शिक्षकहरूको तपाईँले भने जस्तो शिक्षकहरूको जुन संख्या भन्नुभयो, विभिन्न निकायले त्यो शिक्षकहरूको संख्या कति हो, त्यसको आवश्यकता कति हो भनेर विभिन्न अध्ययन गरेको होला, विभिन्न त्यो परिणाम निकालेको होला, त्यो संख्याको तोकिएको होला। हाल नेपालमा शिक्षकहरूको संख्याको आवश्यकता चाहिँ कति हो, शिक्षकहरूको आवश्यकता चाहिँ कति हो?
अब यसलाई शिक्षक सेवा आयोगले कति आवश्यकता हो भन्ने कुरा त शिक्षक सेवा आयोगले भन्ने कुरा रहेन। यसको लागि त शिक्षा तथा मानव स्रोत विकास केन्द्र छ, र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा दरबन्दी समेत सम्बन्धी अध्ययन पनि गरेको छ। र अहिले हामीले चाहिँ मौजुदाको कुरा गर्दा शिक्षक सेवा आयोगबाट हामीले भन्न पर्दा चाहिँ 1,11,000 जति चाहिँ हाम्रो स्थायी दरबन्दी छ, र शिक्षक अनुदान कोटा चाहिँ लगभग 42,000 जति चाहिँ शिक्षक अनुदान कोटा छ।
शिक्षकहरूको त्यो आवश्यकता तपाईँले जुन महसुस गरिराख्नु भएको छ, त्यसको अभाव कति हो शिक्षकहरूको?
होइन, तपाईँले हाम्रो काम शिक्षक सेवा आयोगको काम के हो भन्दाखेरि यसले चाहिँ जुन दरबन्दी जति छ त्यो दरबन्दीमा रिक्त रहेको ठाउँमा पदपूर्तिको लागि सिफारिस भएर आएपछि हामी पद सिफारिस गर्छौँ, र अर्को चाहिँ जुन कार्यरत स्थायी शिक्षकहरू हुनुहुन्छ हामी कहाँ प्राथमिक शिक्षक, निम्न माध्यमिक शिक्षक र माध्यमिक शिक्षक गरेर 3 तहका शिक्षकहरू हुनुहुन्छ, र उहाँ प्रत्येक तहमा चाहिँ तृतीय श्रेणी, द्वितीय श्रेणी र प्रथम श्रेणी छ, र शिक्षक सेवा आयोगले चाहिँ तृतीय श्रेणीबाट द्वितीय श्रेणी, द्वितीयबाट प्रथम श्रेणीमा चाहिँ बढुवा गर्ने काम गर्छ। शिक्षक सेवा आयोगले कति आवश्यकता हो, कति चाहिँ के हो भन्ने कुरा चाहिँ शिक्षक सेवा आयोगको दायराभित्र पर्दैन। यो
भन्नु खोजेको तपाईँहरूले चाहिँ शिक्षकहरूको पदपूर्ति गर्ने काम मात्रै गर्ने हो, शिक्षकहरूको पदपूर्ति गर्नका निम्ति त्यो परीक्षा लिने र त्यसको परीक्षाफल प्रकाशित गर्ने काम मात्रै तपाईँहरूको, बाँकी कुरा चाहिँ तपाईँहरूको होइन।
हो हो,
यो जसरी शिक्षकहरूको आवश्यक संख्या भन्दा शिक्षकहरूको उपलब्धतामा जुन ग्याप देखियो, जुन अभाव देखियो, यसले त विद्यार्थीमाथि एक प्रकारको अन्याय चाहिँ भएको छ, होइन?
अब यसमा त तपाईँले भन्नुभए जस्तै नेपालमा चाहिँ अब धेरै वर्ष भयो शिक्षकको दरबन्दी क्रिएट नभएको, विद्यार्थी संख्या बढेको छ, विद्यालयहरूको तह चाहिँ जस्तै भन्नुहोस् न प्राथमिक तहको विद्यालय अब हामी आधारभूत भन्छौँ भने आधारभूत तहको विद्यालय माध्यमिक तहमा गयो र हामीले माध्यमिकलाई पहिला 9 र 10 माध्यमिक थियो भने अहिले 9-12 माध्यमिक भनेका छौँ। त्यो हिसाबले विद्यालयहरूमा चाहिँ शिक्षकको कमी चाहिँ छ नै।
यसरी शिक्षकहरूको अभाव भयो भने तत्कालीन रूपमा त त्यसको असर नदेखिएला, तर दीर्घकालीन रूपमा यसको असर देखिन्छ। विद्यार्थीहरूले अहिले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेनन् भने त्यसको असर दीर्घकालीन रूपमा पनि असर पर्छ। यसरी दीर्घकालीन रूपमा असर पर्ने कुरालाई किन यति धेरै हेलचेक्राइ गरिएको होला?
र यो सम्बन्धमा तपाईँले भन्नुभयो जस्तै लगभग झन् 56-57 सालबाट दरबन्दी सिर्जना भइराखेको अवस्था चाहिँ छैन, पक्कै पनि यसले चाहिँ असर गर्छ नै। गुणस्तरीय शिक्षाको लागि चाहिँ शिक्षक सबभन्दा मुख्य भाइटल रोल खेल्ने एक्टर नै हो। तैपनि अब शिक्षा मन्त्रालयले शिक्षक राख्नको लागि अनुदान विद्यालयहरूमा दिने जस्ता कार्यक्रम राखेकै छ। तपाईँले भन्नुभयो जस्तै गुणस्तरीय शिक्षाको लागि चाहिँ शिक्षक पदपूर्ति चाहिँ हुन अध्यमा आवश्यक छ।
शिक्षकहरूको पदपूर्ति हुनुपर्ने आवश्यकता छ भन्ने कुराहरू सम्बन्धित निकायलाई त्यो जानकारी प्राप्त नभएको कि जानकारी प्राप्त भएर पनि उहाँले त्यो कुरालाई महत्वका साथ नदिएको कि के लाग्छ?
होइन, तपाईँले भन्नुभएको जस्तै हामीसँग कति शिक्षक चाहिन्छ भन्ने किसिमको चाहिँ जुन शिक्षा मन्त्रालय र अघि मैले भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक किसिमले चाहिँ अध्ययन गरेको छ र कार्यदलै बनाएर चाहिँ रिपोर्ट पनि आइसकेको छ र चाहिँ जुन शिक्षकमाको आवश्यकता छ त्यसलाई चाहिँ हल गर्नको लागि अहिले दरबन्दी सृजना नहुँदाखेरि शिक्षक राख्नको लागि अनुदान चाहिँ विद्यालयमा दिने व्यवस्था गरेको छ।
शिक्षक दरबन्दीको आवश्यकता यति हो भन्ने कुरा पनि जानकारी छ, त्यो अध्ययन पनि उहाँहरूले गर्नुभएको छ, त्यसपछि त्यो पदपूर्ति गर्नुपर्छ भन्ने कुरा पनि उहाँहरूलाई जानकारी छ, तर यो अड्किरहेको चाहिँ कहाँ छ, के कुराले रोकिरहेको छ?
होइन, यो चाहिँ मैले भने म शिक्षक सेवा आयोगमा रहेकोले मैले यो कुरा उत्तर गर्न सकिनँ होइन, किन भन्ने कुरा चाहिँ शिक्षक सेवा आयोगको कार्यक्षेत्र के हो भन्दाखेरि शिक्षक सेवा आयोगले 3 महत्वपूर्ण काम गर्छ। एउटा शिक्षक शिक्षणमा चाहिँ मतलब अध्यापन क्षेत्रमा प्रवेश गर्ने चाहनेहरूको लागि व्यवस्था गरेको शिक्षण अनुमति पत्र अथवा हामी लाइसेन्स जुन भन्छौँ अध्यापन अनुमति पत्र वितरणको लागि परीक्षा सञ्चालन गर्ने र चाहिँ सफल उम्मेद्वारलाई अध्यापन अनुमति पत्र वितरण गर्ने काम गर्छ। र अर्को चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जुन दरबन्दीमा यति दरबन्दी रिक्त छ भनेर विवरण प्राप्त भइसकेपछि त्यसमा परीक्षा सञ्चालन गरेर सो संख्यामा सिफारिस गर्छ। र अर्को अघि नै मैले भने जुन कार्यरत शिक्षकहरू हुनुहुन्छ त्यो नियमअनुसार उहाँहरूलाई चाहिँ तृतीयबाट द्वितीय र द्वितीयबाट प्रथम श्रेणीमा बढुवा गर्छ। त्यसैले तपाईँको जुन प्रश्न छ मलाई लाग्छ यसको उत्तर चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्र र चाहिँ शिक्षा मन्त्रालयबाट प्राप्त हुन सक्छ।
शिक्षक सेवा आयोगले लिने जुन प्रकारको परीक्षा हुन्छ नि त्यो परीक्षाको निष्पक्षतामाथि पनि त प्रश्न उठिरहेको हुन्छ होइन?
अब यसमा तपाईँले जुन कुरा उठाउनुभयो त्यसमा हामीलाई त्यस्तो लाग्दैन र अहिलेसम्म हामीले जुन चाहिँ एउटा चाहिँ परीक्षालाई मर्यादित निष्पक्ष तरिकाले सञ्चालन गरेका छौँ यसमा चाहिँ त्यस्तो किसिमको गुनासो हामीसँग आएको छैन नै।
गुनासो तपाईँ समक्ष नआएको होला, तर बजार हल्ला भन्छन् नि एक प्रकारको हल्ला चाहिँ शिक्षक सेवाको निष्पक्षतामाथि प्रश्न उठाउने गरेको बेला बेलामा त्यो हल्ला त तपाईँले पनि सुन्नुभएको होला नि?
त्यस्तो चाहिँ अब हामी कहाँ आएको छैन।
श्रेष्ठज्यू, यहाँनिर तपाईँले भन्नुभयो हामीसँग त्यो प्रकारको गुनासो आएको छैन भन्नुभयो, तपाईँहरू समक्ष नआएको होला, तर जुन प्रकारको निष्पक्षतामाथि प्रश्न उठ्छ त्यो निष्पक्षतामाथि प्रश्न उठिसकेपछि त्यसपछि त्यसको समाधान गर्नका निम्ति कुनै न कुनै अध्ययन त गर्नु पर्ला नि?
होइन, तपाईँले भन्नुभयो जस्तै हामी कहाँ चाहिँ परीक्षाफल प्रकाशन भइसकेपछि पुनर्योगको लागि निवेदन पर्छन् र हामीले पुनर्योगको लागि निवेदन परिसकेपछि त्यसलाई चाहिँ प्रक्रिया पुर्याएर हेरेर रिजल्ट गर्छौँ होइन। अब एउटा चाहिँ के छ पुनर्योग गर्नेलाई नै गुनासो मान्ने भाव त एउटा बाटो रह्यो होइन, तर त्यो चाहिँ के छ भन्दा जुन उम्मेद्वार हुनुहुन्छ उहाँहरूको चाहिँ अधिकारको कुरा पनि भयो, हामी चाहिँ त्यो सुनवाई त्यसरी गर्छौँ। र अर्को तपाईँले भन्नुभयो जस्तै हामीले चाहिँ परीक्षालाई एउटा चाहिँ गोपनीयता र चाहिँ एक किसिमले जुन एउटा सिस्टममा चल्ने र चाहिँ मेरिटोक्रेसीमा चाहिँ रिजल्ट निकाल्नको लागि हामीले प्रश्नपत्र निर्माणदेखि परीक्षा सञ्चालनदेखि लिएर उत्तर पुस्तिका परीक्षणदेखि सबैमा चाहिँ जुन प्रचलनमा भएका जुन प्र्याक्टिसहरू छन् त्यसलाई अवलम्बन गरेका छौँ।
शिक्षकहरू शिक्षक सेवा आयोगको जुन प्रश्न पत्रहरू हुन्छन् त्यो प्रश्न पत्रहरू बनाउने जुन निकाय हुन्छ त्यो प्रकारको त्यो संयन्त्र चाहिँ के हो?
होइन हामी लेखन छ हामी विज्ञहरू हुन्छौँ र त्यहाँ विज्ञहरूबाट हामी बनाउँछौँ।
निजामती सेवामा जुन प्रकारको आकर्षण छ त्यो प्रकारको आकर्षण शिक्षकमा छैन भन्ने गरिन्छ, यसमा चाहिँ कतिको सत्यता छ?
अब तपाईँले जुन चाहिँ एप्लिकेन्टको हिसाब गर्ने हो भने त्यसो भन्न चाहिँ मिल्दैन, किन भन्दा हामीसँग चाहिँ जुन हामी विज्ञापन गर्छौँ विज्ञापन गर्दाखेरि ठुलो संख्यामा आवश्यक भन्दा धेरै ठुलो संख्यामा उम्मेदवारहरूले आवेदन दिने गरेको चाहिँ छ। तर तपाईँले भन्नुभए जस्तै चाहिँ के सुनिन्छ भन्दाखेरि शिक्षकमा चाहिँ थाहै भइसकेपछि पनि निजामतीतिर चाहिँ नाम निकाल्न सक्यो भने निजामतीतिर चाहिँ गएको चाहिँ छ भन्ने चाहिँ सुनिन्छ।
शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको जुन परीक्षा हुन्छ त्यहाँबाट नाम निकालेको व्यक्तिले भोलि पछि गएर निजामती सेवाको त्योभन्दा तल्लो तहमा नाम निकाल्यो भने ऊ निजामती सेवातर्फ जान्छ, यसको कारण चाहिँ के होला, किन आकर्षण नहुन सकेको होला भनेर मैले जान्न चाहेको।
होइन अब यसलाई चाहिँ यसरी हेर्नुपर्छ होला, हाम्रो चाहिँ जुन सामाजिक जुन संरचना छ नि संरचनाले शिक्षण पेसालाई कसरी हेर्छ र व्यक्ति आफैले पनि शिक्षण पेसालाई र अरू पेसालाई कसरी हेर्छ भन्ने कुरामा भर पर्ने कुरा रह्यो नै होइन। अब अहिलेसम्म हेर्दा तपाईँले भन्नुभएको अलिकति चाहिँ शिक्षण पेसा भन्दा पनि जुन निजामतीतिर चाहिँ आकर्षण बढी भएको चाहिँ देखिन्छ नै।
निजामती सेवा पास गर्नका निम्ति उही प्रकारको दुःख गर्नुपर्छ, शिक्षक सेवामा प्रवेश गर्नका निम्ति पनि उही प्रकारको दुःख गर्नुपर्छ, शिक्षकहरूको पदपूर्ति गर्ने निकाय शिक्षक सेवा आयोग र निजामतीहरूको पदपूर्ति गर्ने लोक सेवा आयोग सरकारका उस्तै दुईटै अङ्गहरू हुन्। त्यसरी एउटामा यति धेरै आकर्षण हुने अर्कोमा यति धेरै आकर्षण नहुने के होला जस्तो लाग्छ?
होइन तपाईँले जान्छ मैले भने समाजले जुन पेसालाई बढी मान्यता दिन्छ नि मान्छे र चाहिँ अर्को चाहिँ मान्छेले आफूले अनुभूति गर्छ त्यहाँ जानु स्वाभाविक नै हो। मैले भने यसको लागि जुन हाम्रो चाहिँ समाज छ नि त्यसले हेर्ने दृष्टिकोणले गर्दा पनि यो एउटा चाहिँ कुरा हो र अर्को कुरा व्यक्तिको सँगसँगै अब निजामतीमा अलिकति चाहिँ अवसरहरू बढी नै भएको कारणले गर्दा पनि यो भएको हुन सक्छ।
निजामती सेवा र शिक्षक सेवा आयोगको जुन सेवा सुविधाका कुराहरू छन् बीचमा विभेद छ जस्तो लाग्दैन?
होइन अब यसमा सरकारले जस्तै तपाईँले गर्दा निजामती सेवामा जुन दिने तलब भत्तादेखि लिएर सुविधा छ अब यो चाहिँ फरक छैन होइन, किनभने तलब हुन्छ त्यसै चाहिँ जुन पेन्सनको कुरा गर्नुहोस् अथवा निवृत्ति भरणको कुरा गर्नुहोस् यो राखेकै छ। मैले भने यसको लागि अहिले हामीले चाहिँ शिक्षण पेसालाई एउटा चाहिँ मर्यादित र आकर्षण बनाउनको लागि चाहिँ सबै पक्षको भूमिका हुन्छ नै होइन।
उही विद्यालयमा पढाउने उनै विद्यार्थीलाई पढाउने शिक्षकहरू पनि थरी थरीका हुनु यो पनि एक प्रकारको विडम्बनाकै कुरा हो नि होइन र?
तपाईँले भन्नुहोस् हामी कहाँ चाहिँ दरबन्दी एक थरी छ भने अर्को चाहिँ शिक्षक अनुदान कोटा छ दुई थरी छन् भने अर्को चाहिँ के छ भन्दा विद्या अहिले आएर चाहिँ स्थानीय सरकारहरूको व्यवस्था छ विद्यालयकै आफ्नै पनि स्रोत छन् भने त्यसबाट पनि शिक्षक व्यवस्थापन गर्न सक्ने भएकोले तपाईँले भन्नुभएको जस्तै विद्यालयमा चाहिँ शिक्षक पदमा जुन कार्यरत हुनुहुन्छ अलिक विविध तरिकाका चाहिँ विविध किसिमको चाहिँ देखिन्छ।
यसरी थरी थरी शिक्षक हुनु चाहिँ त्यो त्यति धेरै उपयुक्त त नहोला नि होइन?
अब यस्तो शिक्षकको मेन रोल के हो भन्ने कुरा त एउटा रह्यो होइन, त्यसमा चाहिँ उहाँहरूको चाहिँ ड्युटीको अधिकार कर्तव्यको कुरा गर्दाखेरि त एउटै हो, तर चाहिँ के छ भन्दा तपाईँले भन्नुभयो जस्तै सबै चाहिँ आवश्यक मात्रामा दरबन्दी प्रपूर्ति हुन नसक्नको कारणले गर्दाखेरि आफूले मैले स्थानीय सरकारले र विद्यालय आफैले पनि शिक्षक राख्ने व्यवस्था गरेको व्यवस्था छ र त्यस अनुसार राख्ने भएकोले थरी थरी नै छन् यो स्वीकार्नुपर्छ।
यो थरी थरीका शिक्षकले समस्या चाहिँ ल्याएको छ होइन?
अब तपाईँ समस्या ल्याएको छ भन्दा पनि शिक्षकको महत्व मुख्य काम नै विद्यालयमा पठन पाठन गराउने हो होइन, र यो विभिन्न किसिम भएकोले जो शिक्षक हुनुहुन्छ उहाँहरूले चाहिँ उहाँहरूको चाहिँ जब सिक्युरिटी भोलिका दिनको चाहिँ एउटा चाहिँ क्यारियरको कुरा गर्दा त पक्कै पनि यसले असर पुर्याएको छ, तर चाहिँ विभिन्न थरीका शिक्षक भए पनि उहाँहरूको मुख्य रोल चाहिँ पठन पाठनमा यसले चाहिँ त्यति असर गरेको छ जस्तो मलाई लाग्दैन।
शिक्षकहरूको काम चाहिँ पढाउने हो तपाईँले भने जस्तै, तर देखिएको के छ भने शिक्षकहरूले सुरुवातीमा त्यो प्रवेश गर्दाखेरि शिक्षकहरू सही ढंगले जाने तर केही समय पछाडि उहाँहरू आन्दोलनमा उत्रिने उहाँहरू आफ्नो त्यो पेसाको सुरक्षाका निम्ति अनेक प्रकारका गतिविधिहरू गर्ने जुन प्रकारको गतिविधि देखेको छ यसले समस्या चाहिँ ल्याएको छैन?
तपाईँले भन्नुभएको छ यो चाहिँ भएकै छ,
शिक्षकहरूमा एकरूपता चाहिँ हुनु जरुरी छ कि छैन?
यो जरुरी छ।
हो, जस्तो शिक्षकहरूमा एकरूपता ल्याउनु जरुरी छ भने शिक्षक सेवा आयोगको त्यो शिक्षकहरूको एकरूपता ल्याउनका निम्ति कुनै त्यस्तो त्यो भूमिका हुँदैन।
हाम्रो रोल चाहिँ के हो भन्दाखेरि यसको चाहिँ जुन किसिमले नियमावलीमा व्यवस्था गरेको छ यसको रोल चाहिँ मैले भने रिक्त रहेको दबन्दीमा यति रिक्त छ भनेर विवरण प्राप्त भएपछि प्रकृति गर्ने हो।
तपाईँको पहल चाहिँ हुँदैन त्यसमा ल्याउनका निम्ति?
होइन, सबै संस्थाको आफ्नो म्यान्डेट हुन्छ होइन, त्यो म्यान्डेट अनुसार काम गर्ने हो नि त। जसरी यो लोकसेवा आयोगले जसरी चाहिँ सरकारले सिफारिस गरेपछि कर्मचारीको चाहिँ नियुक्ति गर्छ होइन, त्यस्तै रोल हो यसको त शिक्षक सेवा आयोगको।
अब उसो भए शिक्षकहरूको पदपूर्तिको तयारी चाहिँ के भइरहेको छ?
पदपूर्तिको तयारीको क्रममा शिक्षक सेवा आयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण प्राप्त भएको छ र हामीले चाहिँ त्यो विवरण अनुसार भर्खरै हामीले चाहिँ नयाँ पाठ्यक्रम इन्ट्रोड्युस गरेका छौँ र त्यस अनुसार केही विषयहरूका चाहिँ थप पाठ्यक्रम बनाउनु पर्ने विवरणले देखाएको छ र हामी चाहिँ अहिले ती पाठ्यक्रमहरू हामीले धेरै बनाइसकेका छौँ तर हामीले चाहिँ प्रत्येक पदको चाहिँ पाठ्यक्रम बनाउनु पर्ने भएकोले पाठ्यक्रम बनाउने क्रम अन्तिम चरणमा पुगेको छ र यो सकिएपछि हामी विज्ञापनको क्रममा जान्छौँ।
अन्तिम पटक शिक्षकहरूको पदपूर्तिको भएको चाहिँ कहिले हो? थाई शिक्षकको
थाईको पदपूर्ति भएको आर्थिक वर्ष 74-75 विज्ञापन भयो होइन, त्यसपछि चाहिँ 75 लगभग जेठतिर विज्ञापन भएको थियो, त्यसपछि 76 चाहिँ सिफारिस भयो।
त्यो शिक्षकहरूको त्यो पदपूर्तिको संख्या चाहिँ बढेन होला, संख्या चाहिँ बढाइएन होला, तर 74-75 आजसम्म आइपुग्दाखेरि थुप्रै शिक्षकहरूले अवकाश प्राप्त गर्नुभयो होला। त्यो बीचमा जुन संख्याको कमी देखियो, जुन त्यो रिक्त देखियो, त्यसको पदपूर्ति गर्नका निम्ति रोकियो चाहिँ के कारणले?
तपाईँले भन्नुभयो चाहिँ गएको वर्ष अघिल्लो वर्ष असोजबाट आयोग चाहिँ पदाधिकारी विहीन भयो। हामीसँग 3 पदाधिकारी रहने व्यवस्था छ, अध्यक्ष र सदस्य 2 र लामो समयसम्म पदाधिकारीहरूको नियुक्ति हुन सकेन। मैले भने गएको असोजमा चाहिँ रिक्त भएको पदाधिकारीहरू अहिले गएको साउन 20 मात्रै उहाँहरू चाहिँ बहाली हुनुभयो। त्यस कारणले गर्दाखेरि गएको आर्थिक वर्षमा आयोगमा पदाधिकारी नभएको कारणले विज्ञापन हुन सकेन।
परीक्षा गर्नका निम्ति शिक्षकहरूको पदपूर्ति गर्नका निम्ति पाठ्यक्रमको परिवर्तन जुन भन्नुभएको छ, सम्पूर्ण पाठ्यक्रम परिवर्तन भएर आउँछ कि केही विषयमा मात्रै पाठ्यक्रम परिवर्तन भएर आउँछ?
होइन, हामीले चाहिँ खुलाको चाहिँ सबै विषयको चाहिँ हामी पाठ्यक्रम चाहिँ परिवर्तन गरेका छौँ। अघिल्लो चाहिँ जुन आयोगमा पदाधिकारी हुनुहुन्थ्यो त्यो बेलामा मुख्य विषयका बनेका थिए र त्यसपछि आयोग चाहिँ क्रममा चाहिँ ब्रेक हुन गयो, आयोग नहुँदाखेरि पाठ्यक्रम बन्न सकेन। साउनमा उहाँहरू आइसकेपछि हामीले तत्कालमा पहिचान भएका विषयका पाठ्यक्रम बनाउने काम अगाडि बढ्यौँ भने असोजमा जुन चाहिँ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ चाहिँ विवरण पठाउनु भयो त्यसमा केही थप विषयको पाठ्यक्रम बनाउनु पर्ने भएकोले असोजमा हामीले प्राप्त भइसकेपछि हामीले चाहिँ पाठ्यक्रम बनाउने कामलाई एकदम द्रुततासँग अगाडि बढाएका छौँ।
शिक्षण सिकाइमा चाहिँ समयानुकूल परिवर्तन भइरहन्छ, शिक्षण गर्ने पद्धति चाहिँ त्यो बेला बेलामा परिवर्तन भइरहन्छ, त्यसै अन्तर्गत तपाईँहरूले पाठ्यक्रम तयार गर्नुभएको छ कि पुरानै ढरिरहेको छ?
एकदम तपाईँले राम्रो प्रश्न उठाउनु भयो। हामीले चाहिँ अहिलेको नयाँ पाठ्यक्रममा एउटा सामान्य परीक्षा भनेर सबै आधारभूत तहको चाहिँ प्राथमिक र निम्न माध्यमिक तहका शिक्षकहरू र माध्यमिक तहका शिक्षकको लागि हामीले सामान्य परीक्षा भनेर सञ्चालन गर्छौँ। यो चाहिँ वस्तुगत अब्जेक्टिभ क्वेसन हुन्छ र यसमा चाहिँ 50 ल्याएपछि मात्रै दोस्रो विषयगत परीक्षामा बस्न पाउने प्रावधान छ र विषयगतलाई पनि हामीले शिक्षकमा चाहिने शिक्षण कला र चाहिँ त्यही लेभलका कन्टेन्ट कसरी पढाउने र अलिकति माथिल्ला कन्टेन्ट उहाँहरूले चाहिँ माथिल्लो तहमा अध्ययन भएका कन्टेन्टलाई समेत फोकस गरेर पाठ्यक्रमलाई चाहिँ परिमार्जन गरेका छौँ र यसैले अहिले चाहिँ शिक्षण कलाको सँगसँगै अलिकति कन्टेन्टमा पनि अहिलेको पाठ्यक्रमले अघि जोड दिएको छ।
शिक्षक सेवा आयोगमा शिक्षकहरूको पदपूर्तिको परीक्षा पहिले गर्ने कि शिक्षकहरूको लाइसेन्सको परीक्षा पहिले गर्ने भन्ने कुराको विवादका कारणले पदपूर्ति रोकिएको छ भन्ने कुरा छ, यथार्थ यही हो?
होइन, तपाईँले भन्नुभएको चाहिँ हाम्रो चाहिँ शिक्षकको बढुवा गर्नको लागि प्राविधिक कारणले गर्दा हाम्रो शिक्षक सेवा आयोग जुन नियमावली छ नियमावली संशोधन गर्नुपर्ने आवश्यकता छ र त्यसको लागि प्रक्रिया अगाडि बढिसकेको छ र मन्त्रालयले शिक्षक सेवा आयोगको नियमावली संशोधनको लागि मन्त्री परिषदसँग प्रस्ताव लगिसकेको छ र यो चाहिँ नियमावली संशोधन हुनासाथ हामी बढुवाको काम अगाडि बढाउँछौँ पहिलो र अर्को मैले भने जुन खुलाको लागि हामीले चाहिँ 74-75 खुलाको विज्ञापन गरेपछि 75-76 लाइसेन्सको विज्ञापन गरिसकेका छौँ र हामी खुलाको पछि चाहिँ लाइसेन्सको अथवा चाहिँ अध्यापन अनुमति पत्रको पनि हामी परीक्षा सञ्चालन गर्छौँ। र एउटा अगाडि पछाडिको मात्रै कुरा हो, यो क्रममा चाहिँ राख्ने सोच चाहिँ आयोगले बनाएको छ।
पहिला शिक्षकहरूको पदपूर्तिको परीक्षा हुन्छ,
बढुवाको हुन्छ, र त्यसपछि चाहिँ पदपूर्ति गर्ने, खुला पदपूर्ति गर्ने र सँगसँगै त्यसको लगत चाहिँ लाइसेन्सको पनि परीक्षा सञ्चालन गर्नुपर्छ भन्ने किसिमको हाम्रो सोच चाहिँ त्यो छ।
लाइसेन्सको परीक्षाको तयारी चाहिँ भइरहेको छ?
हामीले चाहिँ लाइसेन्सको पनि पाठ्यक्रम परिमार्जन भइसकेको छ, एकपटक परीक्षा सञ्चालन गरिसकेका छौँ र हाम्रो लाइसेन्सको पनि हामी तयारीमै छौँ।
लाइसेन्सको परीक्षा हुँदाखेरि अघि नै जसरी हामीले पाठ्यक्रमको कुरा गर्यौँ, लाइसेन्सको जुन पाठ्यक्रम हुन्छ त्यो परिवर्तन भएर आउँछ कि पुरानै तरिकाले आउँछ?
अहिलेलाई पुरानै भर्खर पहिलो पटक एकपटक मात्रै परीक्षा सञ्चालन भएको छ र अहिलेलाई हामीले चाहिँ लाइसेन्सको चाहिँ पाठ्यक्रम परिमार्जन गर्नतिर हामी लागेका छौँ, पुरानै पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुन्छ।
शिक्षकहरूको पदपूर्ति भन्दा पछाडि तपाईँहरूको त्यसपछि कुनै जिम्मेवारी रहन्छ कि रहँदैन?
अब एउटा त हाम्रो यो साइकलमा चलिरहन्छ होइन, अब हाम्रो चाहिँ के छ भन्दा शिक्षक नियुक्तिको लागि सिफारिस गर्ने नै हो हाम्रो, त्यहाँसम्म सीमित हो हामीलाई दिएको म्यान्डेट नै।
तपाईँको पदीय हिसाबले यो कुराहरू जिम्मेवारीमा नरहला, तर एउटा शिक्षकको पेसालाई मर्यादित र आकर्षण बनाउनका निम्ति के गर्न सकिएला?
तपाईँले भन्नुभयो जस्तै एउटा चाहिँ के छ भन्दाखेरि जुन हाम्रो विद्यालयको वातावरण छ नि, विद्यालयको वातावरण पनि अलिकति परिवर्तन गर्नुपर्ने छ। र अर्को चाहिँ के छ भन्दा विद्यालय समुदायको हो, यो विद्यालय हाम्रा बालबालिकाको लागि हो भनेर सबैले चाहिँ विद्यालय जुन सामुदायिक विद्यालय छ, सामुदायिक विद्यालयलाई हाम्रो विद्यालय हो भन्ने किसिमको वातावरण बनाएर यसले पनि विद्यालयले पनि अभिभावकको चाहना अनुसार उहाँहरूलाई सन्तुष्ट पार्न सक्ने वातावरण चाहिँ तयार गर्न सक्यो भने विद्यालय र समुदायको सम्बन्ध राम्रो हुन्छ। र त्यसले गर्दाखेरि विद्यालय राम्रो, विद्यालयप्रति समुदायको चाहिँ आकर्षण अथवा विश्वास बढिसकेपछि एक किसिमको शिक्षकको पनि मर्यादा र उहाँहरूलाई हेर्ने दृष्टिको पनि परिवर्तन हुन्छ। र त्योतिर चाहिँ अब हामी उन्मुख हुनुपर्छ, अभिभावकले चाहेको जस्तो शिक्षा चाहिँ बालबालिकाले दिन सक्नुपर्छ।
लामो समयदेखि शिक्षकको पदपूर्तिका निम्ति कुरिरहेका जो व्यक्तिहरू छन् र लाइसेन्सको परीक्षाको निम्ति पनि कुरिरहेका जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई तपाईँले भन्नुपर्ने कुराहरू केही छन्?
अब शिक्षक सेवा आयोगको जुन म्यान्डेट अनुसार हामी चाहिँ शिक्षकको बढुवा सँगसँगै खुलाबाट पदपूर्ति र अर्को चाहिँ जुन शिक्षण सेवामा प्रवेश गर्नको लागि तयारी भएर अध्ययन गर्नुभएका जुन एकाडेमिक क्वालिफिकेसन लिएर बस्नु भएकोहरूको लागि अध्यापन अनुमति पत्रको पनि परीक्षा छिटै हुन्छ र त्यसको लागि तपाईँहरू चाहिँ मानसिक रूपमा तयार हुनुहोस् र तयार गरेर एउटा परीक्षा पास गरेर भोलिका कर्णधार बाल बालिकालाई राम्रो शिक्षा कसरी दिन सकिन्छ भन्ने क्रममा लाग्नुहोस्। म उहाँहरूको तयारीको लागि चाहिँ आह्वान गर्छु र चाहिँ सबैलाई चाहिँ तयारीमा बस्नु भएकोहरूको लागि सकलताको शुभकामना दिन चाहन्छु।
समय उपलब्ध गराइदिनु भयो, समय र संवादका निम्ति यहाँलाई हार्दिक धन्यवाद।
तपाईँले पनि शिक्षक सेवा आयोगको सम्बन्धमा केही कुरा राख्ने मौका दिनुभयो, यसको लागि तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
आजलाई कार्यक्रम शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।